नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
अर्ग्यानिक खेतीलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने सरकारको तयारी। नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन।
ग्रे लिस्टबाट बाहिरिने दौडमा नेपाल। कर प्रशासनलाई अझ पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके चाँडै ग्रे लिस्टबाट बाहिरिने अर्थमन्त्री वाग्लेको विश्वास।
काङ्ग्रेस भित्रको किचलो उत्कर्षमा 14 महाधिवेशनको संरचना नसमेटिए पार्टी फुटाउने संस्थापन इतर पक्षको सन्देश। महामन्त्री गुरुराज घिमिरे भन्नुहुन्छ, साउन 29 अघि सहमतिको सूत्र भेटिन्छ।
29 गतेसम्म पनि जाँदैन, अगाडि नै सहमतिको सूत्र हामी पहिल्याउँछौँ।
त्रिविको 67 वार्षिकोत्सव। सरुवा बढुवा र नियुक्तिमा दलीय दबाव सह्य नहुने शिक्षा मन्त्री पोखरेलको चेतावनी। अनुसन्धान र प्रविधिलाई प्राथमिकता दिने उपकुलपतिको प्रतिबद्धता।
कार्यक्रम सुरु गरौँ। अर्ग्यानिक खेतीलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने सरकारको तयारी सम्बन्धी प्रसङ्गबाट। रासायनिक मल र विषादीको प्रयोगले कृषि उत्पादनको गुणस्तर र मानव स्वास्थ्यप्रति चिन्ता बढिरहेको बेला अर्ग्यानिक खेतीलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने सरकारको तयारी रहेको छ। विशेष गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली अर्ग्यानिक उत्पादनको पहुँच विस्तार गर्न सबैभन्दा ठुलो चुनौती भनेको प्रमाणीकरण प्रक्रियालाई अब देशभित्रै सहज बनाउने तयारी अघि बढेको छ। यही विषयलाई केन्द्रमा राख्दै प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्ग्यानिक एसोसिएसन नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा व्यवसायीहरूले हाल अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशबाट गराउनु पर्ने भएकाले त्यसमा ठूलो खर्च लाग्ने समस्या राखेका थिए। उनीहरूले सरकारको पहलमा नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले सो मागलाई सम्बोधन गर्दै आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो। छलफलका क्रममा व्यवसायीहरूले अर्ग्यानिक उत्पादन को प्रमाणीकरणमा सरकारले उपलब्ध गराउँदै आएको 75%सम्मको अनुदान रोकिँदा किसान र उद्योगी दुवै प्रभावित भएको बताएका थिए। नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण प्रणाली स्थापना नभएसम्म सो अनुदान पुनः सञ्चालन गर्न पनि उनीहरूले माग गरेका थिए। यस विषयमा प्रधानमन्त्री शाहले सकारात्मक प्रतिक्रिया जनाउँदै आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोगलाई नियन्त्रण गर्दै अर्ग्यानिक कृषि विस्तार सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। अर्ग्यानिक खेती प्रवर्धनका लागि आवश्यक नीतिगत र संरचनागत सुधार गरिने उहाँको भनाइ थियो। व्यवसायीहरूले प्राङ्गरिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई अनुदानको व्यवस्था गर्न साथै अर्ग्यानिक मलको उत्पादन वा खरिदमा रासायनिक मल सरह सुविधा उपलब्ध गराउन पनि माग गरेका थिए। प्रधानमन्त्री शाहले यी विषयमा आवश्यक निर्णयका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। अर्ग्यानिक उत्पादन निर्यातमा सरकारले उपलब्ध गराउँदै आएको अनुदान 2 वर्षदेखि रोकिएको विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री शाहले सो समस्या कानूनी रूपमा समाधान गर्न सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिनुभयो। छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाई लगायतको सहभागिता रहेको थियो।
नेपाल अहिले अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनेन्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा परेपछि त्यसबाट बाहिर निस्कन तीव्र प्रयासमा छ। ग्रे लिस्टमा पर्दा विदेशी लगानी आकर्षित गर्न कठिन हुने, अन्तर्राष्ट्रिय कारोबारमा थप निगरानी हुने, बैङ्किङ प्रणालीमाथि विश्वास घट्ने र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
यही सन्दर्भमा अर्थमन्त्री डाक्टर छोडी मुवाग्लेले कर प्रशासनलाई अझ पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिने विश्वास व्यक्त गर्नुभएको छ। आन्तरिक राजस्व विभाग लाजिमपाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धिकरण तथा अवैध वित्तीय कारोबार नियन्त्रणमा कर प्रशासनको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। कर प्रशासनले कर उठाउने मात्र काम नगरी शङ्कास्पद आर्थिक गतिविधिको सूक्ष्म निगरानी पनि गर्नुपर्ने उहाँको भनाइ थियो। अर्थमन्त्री वाग्लेले करदातालाई डर र दबावमा राखेर नभई स्वैच्छिक कर अनुपालकको वातावरण सिर्जना गरेर करको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। करदाता र सरकार बीच विश्वासको सम्बन्ध बलियो बनाउन सके राजस्व पनि बढ्ने र अन्तर्राष्ट्रिय रूपमा नेपालको विश्वसनीयता पनि मजबुत हुने उहाँको धारणा थियो। उहाँले कर प्रशासनमा जनशक्ति, सूचना प्रविधि वा पूर्वाधारको अभाव भए स्पष्ट रूपमा जानकारी गराउन निर्देशन दिँदै राज्यलाई वास्तविक योगदान गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभयो। यसैले अहिलेको चुनौती ग्रे लिस्टबाट बाहिरिने मात्र होइन, नेपालको कर प्रशासनलाई आधुनिक, पारदर्शी र विश्वसनीय बनाउँदै दीर्घकालीन आर्थिक सुधारको आधार तयार पार्ने पनि हो। यही दिशामा सरकार अघि बढ्न चाहेको सरकारका पछिल्ला कदमहरूले प्रष्ट पारेका छन्।
देशकै सबैभन्दा पुरानो र ठुलो त्रिभुवन विश्वविद्यालयले आफ्नो 67औं वार्षिकोत्सव मनाएको छ। किर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा विश्वविद्यालयलाई दलीय भागभण्डा र राजनीतिक हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त बनाउने दावी गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले अबका 4 वर्षभित्र विश्वविद्यालयमा सरुवा, बढुवा वा नियुक्तिमा हुने राजनीतिक दबावको पूर्ण अन्त्य गर्ने घोषणा गर्नुभएको छ। यस्तै उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले शैक्षिक पुनर्संरचना र प्रविधिलाई प्राथमिकता दिने बताउनु भएको छ। यसै विषयमा तयार पारिएको यो विशेष रिपोर्ट।
विक्रम सम्म 2016 सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालय आज 67औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले दीर्घ सेवा गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई पदक हस्तान्तरण गर्नुभयो। तर औपचारिक उत्सव भन्दा बढी चर्चा मन्त्री पोखरेलले विश्वविद्यालय सुधारका लागि गरेको कडा प्रतिबद्धताको भयो।
हामीले उपकुलपतिज्यूलाई पनि भनेका छौँ, अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सरुवा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाब कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौँ। हाम्रो पार्टीबाट अन्य कुनै पार्टीबाट कुनै दबाब आयो भने जहिले पनि डिफेन्ड गर्न हामी छौँ भनेर हामी प्रतिबद्धता।
मन्त्री पोखरेलले इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति चयन हुनुले उच्च शिक्षामा नयाँ ऊर्जा थपेको दावी गर्नुभयो। उहाँले विदेशी विश्वविद्यालयका प्राध्यापकलाई नेपाल ल्याउने र नेपाली प्राध्यापक तथा विद्यार्थीलाई वैदेशिक अध्ययन अध्यापनको अवसर मिलाउन विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको जानकारी दिनुभयो। उता विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक पुनर्संरचना र अनुसन्धान कोषको विस्तारलाई आफ्नो रणनीतिक प्राथमिकतामा राखेको बताउनुभयो। सूचना तथा संचार प्रविधिको प्रभावकारी उपयोग, अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्धन र अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ बनाउनु हाम्रो मुख्य प्राथमिकता हो। राष्ट्रिय आवश्यकता र विश्वव्यापी श्रम बजारको माग अनुरूप दक्ष, सृजनशील र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न त्रिवी निरन्तर क्रियाशील रहनेछ। त्रिवीका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा 5 अध्ययन संस्थान, 4 संकाय, 40 केन्द्रीय विभाग, 64 आङ्गिक र 1053 सम्बन्धन प्राप्त क्याम्पसहरू समेटेको त्रिवी मा हाल करिब 5 लाख विद्यार्थी अध्ययनरत रहेका छन्। 16,000 भन्दा बढी कर्मचारी र प्राध्यापकहरूको कार्यथलो बनेको यो विश्वविद्यालय लामो समयदेखि दलीय भागभण्डा, तालाबन्दी र राजनीतिक हस्तक्षेपका कारण थलिएको आरोप खेप्दै आएको छ। सरकार र नेतृत्वले दलीय दबाब मुक्त गर्ने र मेरिटोक्रेसी अर्थात् योग्यता प्रणाली लागू गर्ने जुन प्रतिज्ञा गरेका छन् त्यसको व्यवहारिक कार्यान्वयन नै त्रिवीको भविष्य सुधार्ने मुख्य कसी हुनेछ।
नेपाली काङ्ग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवादले अब औपचारिक रूपमै अल्टिमेटमको रूप लिएको छ। संस्थापन इतर पक्षले साउन 29 गतेभित्र सम्मानजनक एकता नभए पार्टी विभाजनको बाटो अर्थात् नयाँ कार्यदिशा तय गर्ने प्रष्ट सन्देश दिएको छ। यसै विषयमा तयार पारिएको यो रिपोर्ट प्रस्तुत गर्दैछन् सहकर्मी दिनेश लुइटेल।
बिपी कोइरालाको 44औं स्मृति दिवसका अवसरमा काठमाडौँको कमलादी स्थित प्रज्ञा भवनमा हिजो बुधबार आयोजित कार्यक्रमको मुख्य ब्यानरमा लेखिएको थियो एकता। तर मञ्चबाट सुनिएका भाषणहरू भने एकताका लागि भन्दा पनि विभाजनको चेतावनीले बढी गुन्जयमान थिए। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षधर संस्थापन इतर समूहले आयोजना गरेको उक्त भेलाबाट पार्टी नेतृत्वलाई आगामी साउन 29 गतेसम्मको स्पष्ट अल्टिमेटम दिएको छ। नेता प्रकाशमान सिंहले सोही दिनका लागि राष्ट्रिय भेलाको घोषणा गरिसक्नु भएको छ, जसलाई नेताहरूले सम्भावित फुटको औपचारिक बिन्दु मानेका छन्। नेपाली कङ्ग्रेस भित्रको वर्तमान संकटको सुरुवात गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट भएको हो। निवर्तमान सभापति शेरबहादुर देवापक्षले बहिष्कार र असहमति बीच गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा भएको उक्त महाधिवेशनलाई अदालत र निर्वाचन आयोगले वैधानिकता दिएको थियो। चुनावमा थापाकै हस्ताक्षरको टिकटबाट चुनाव लडेका इतर पक्षका नेताहरूले अहिले आएर फेरि 14 महाधिवेशनकै संरचनालाई समेट्नुपर्ने अडान राखेका छन्। कार्यक्रममा बोल्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विवाद पदको नभई आत्मसम्मान र 14 महाधिवेशनको वैधानिकताको भएको दावी गर्नुभयो।
काङ्ग्रेस सानेपाका सभापति गगन कुमार थापाजीले जबसम्म पार्टी मिलाउन चाहनुहुन्न, हामीले चाहेर पार्टी मिल्दैन, यो भ्रम हुनुपर्ने होला। सानेपामा सबैलाई राख्नुहोस् भन्ने कुरा यो पद मागे हो, पदको लागि बार्गेनिङ गरे हो। निवर्तमानका कार्यवाहकदेखि उपसभापति, महामन्त्री, नेता सारा पदै पदका भारी छ। हामीलाई कुनै कसैलाई पनि पदको आकाङ्क्षा छैन।
खड्काले देशको राष्ट्रियता संकटमा परेको भन्दै आफूहरू स्वाभिमानका लागि मर्न तयार भए पनि आत्मसमर्पण नगर्ने कडा चेतावनी समेत दिनुभयो। इतर पक्षका अर्का प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले पार्टी सभापति गगन थापाको कार्यशैलीलाई निरङ्कुश र हुकुमी शासनको संज्ञा दिनुभयो। वडा सभापतिहरूमाथि गरिएको कारवाही र निर्णय प्रक्रिया संकुचित बनाएको भन्दै उहाँले सम्भावित दुर्घटनाको जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने चेतावनी दिनुभयो।
कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली कङ्ग्रेस पनि चलिरहेको मैले महसुस गरिरहेको छु र निरङ्कुशता र हुकुमी शासन अहिले बढेर गएको छ। सभापतिजीले पहल गर्नु भएन, छिटै पहल गर्नु भएन र दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ भन्ने कुरा पनि तपाईँहरूको माझमा राख्छु।
संगठनात्मक किचलोका साथै कार्यक्रममा वैचारिक द्वन्द्व पनि स्पष्ट रूपमा सतहमा आयो। पछिल्लो समय गगन थापा पक्षले ऐसारेको भनिएको सामाजिक लोकतन्त्रको अवधारणाप्रति नेता विमलेन्द्र निधिले तीखो प्रहार गर्नुभयो। रासोपासँगको प्रतिस्पर्धामा बिपीको प्रजातान्त्रिक समाजवाद छोड्नु वैचारिक पश्चगमन हुने निधिको तर्क थियो। निधिले हलमा उपस्थित कार्यकर्तालाई सोध्नु भएको थियो,
त्यो बेलासम्म पनि एकता भएन भने नयाँ कार्य दिशातिर हामी जानुपर्ने बाध्य हुन्छ, त्यसको लागि तपाईहरुको साथ चाहिन्छ।
उत्तरमा हलभरिका कार्यकर्ताले ताली र होहल्लाका साथ विभाजनको बाटोलाई समेत समर्थन जनाएका थिए। नेता कृष्ण प्रसाद सिटौलाले पनि सोही भेलाले काङ्ग्रेसको नयाँ कार्यदिशा तय गर्ने भन्दै इतर पक्षको रणनीति प्रष्ट पार्नु भएको थियो। पछिल्लो समय चुन्देबीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि गर्दै आएको इतर पक्षले कमलादी मञ्चबाट काङ्ग्रेसको भविष्य अब पुरै सभापति गगन थापाको हातमा सुम्पिदिएको छ। अदालत र निर्वाचन आयोगबाट कानुनी मान्यता पाए पनि राजनीतिक रूपमा विभाजित काङ्ग्रेसलाई एउटै लयमा फर्काउन थापाका लागि यो अहिलेसम्मकै ठुलो अग्नि परीक्षा बनेको छ। साउन 29 डेडलाइन नजिकिँदै गर्दा काङ्ग्रेस एकताको तन्तु जोडिन्छ या ऐतिहासिक विभाजनको नयाँ अध्याय सुरु हुन्छ, त्यसको छिनोफानो हुन अब केही दिन मात्र बाँकी छ।
नेपाली काङ्ग्रेसभित्र चुलिँदै गएको यो आन्तरिक किचलो र इतर पक्षले दिएको साउन 29 डेडलाइन पछि अब संस्थापन पक्ष कसरी अगाडि बढ्छ? के साउन 29 अघि नै सहमति खोज्ने प्रयास हुन्छ वा काङ्ग्रेस अर्को विभाजनको दिशामा मोडिन्छ? यिनै विषयमा आधारित रहेर सहकर्मी दिनेश लुरियनले नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेसँग कुराकानी गरेका छन्।
महामन्त्रीज्यू, संस्थापन इतर पक्षले साउन 30 गतेसम्म 14 महाधिवेशनको संरचनालाई समेटेर सम्मानजनक एकता नगरे नयाँ कार्य दिशा बनाउने घोषणा गरेको छ, अर्थात् उहाँहरूको आशय पार्टी विभाजनको औपचारिक घोषणा गर्ने जुन चेतावनी दिनुभएको छ नि, यो अल्टिमेटमलाई संस्थापन पक्षले चाहिँ कसरी लिएको छ?
अब यस्तो कुरा हो, उहाँहरूसँग पार्टीको संस्थापन इतर नेताहरूसँग हामीले कुराकानी गरिरहेका छौँ। विभिन्न चरणमा, विभिन्न तहमा, पार्टी सभापतिको तहमा, उपसभापतिको तहमा कुराकानी भइरहेका छ, भेटेर पनि भइरहेका छ, टेलिफोनबाट पनि भइरहेका छ। उहाँहरूले राख्नुभएका त्यो विषयहरू, प्रस्तावहरूका बारेमा पनि हामी अध्ययन गरिराखेका छौँ, हामीले छलफल गरिराखेका छौँ। त्यसो भएको हुनाले चाहिँ यो बाहिर हो हल्ला भयो जस्तो, बाहिर चर्चा भयो जस्तो अवस्था अहिले छैन। समझदारी हुने प्रशस्त सम्भावनाहरू छन्। कुराकानीको क्रममा पनि नेताहरूले चाहिँ पार्टीका सबै नेताहरू एक भएर महाधिवेशनमा जाने कुरा गर्नुभएको छ। त्यसो भएको हुनाले बाहिर जति चाहिने हो हल्ला भएको छ त्यस्तो अवस्था होइन।
यो तपाईँहरूलाई तर्साएको कि कार्यकर्तालाई तर्साएको उहाँहरूले? त्यसो भए
होइन अब यो पार्टीभित्र वाद विवादहरू हुन्छन् होइन, मतमतान्तर हुन्छ, अब यो कुरा नै अब चाहिँ ले नै पार्टी तहस नहस हुन्छ भन्ने कुरा हुँदैन।
बल चाहिँ अन्तमा सभापति गगन थापाकै कोर्टमा फ्यालिदिएर उहाँहरूले टुङ्गाइदिनु भयो कि, त्यसो हुँदाखेरि ठोस आधार चाहिँ या ठोस कदम के हुन सक्ला पार्टी सभापति?
पार्टी सभापतिकै के अरे कोर्टमा बल छ भन्ने कुरा त्यो स्वाभाविक कुरा हो होइन। यो पार्टीमा विवाद हुँदाखेरि पनि चाहिँ सभापतिकै कोर्टमा बल हुन्थ्यो, हिजो पनि त्यही हो। हिजो शेरवार राय हुँदा, सुशील राय हुँदा, हिजो गिरिराव हुँदा, त्योभन्दा अगाडि किशुनजी हुँदा, जबदेखि हामीले उहाँहरूको नेतृत्व चाहिँ बसेर हामीले काम गऱ्यौँ, त्यो बेला पनि पार्टीमा मतमतान्तर हुँदाखेरि चाहिँ नि सभापतिकै चाहिँ इनिसिएसनमा, सभापतिकै अग्रसरतामा होइन, सभापतिकै चाहिँ नि सक्रियतामा चाहिँ नि विवादहरू समाधान भएका थिए हिजो पनि। त्यसो भए उनीहरूले भोलि हुने त्यही नै हो, सभापतिकै नेतृत्वमा सबै कुरा व्यवस्थित हुने हो, व्यवस्थापन हुने हो, नेताहरूलाई भूमिका दिने हो, वाद विवाद सुल्झिने हो, त्यसैले उहाँहरूले भन्नु कुनै अस्वाभाविक होइन।
उहाँहरूको गुनासो कि त्यति हुँदा हुँदै एकता होस् मिलौँ भन्ने मनमा चाहना हुँदा हुँदै नि उहाँहरूको गुनासो चाहिँ के देखियो भने 54% बलमा चाहिँ 46% हामीलाई पाखा लगाइयो कि। अखिर 14 महाधिवेशनको संरचनालाई समेट्न तपाईँहरूलाई के कुराले रोकिरहेको छ त अहिले?
होइन यस्तो हो, विशेष महाधिवेशन भनेको त्यो नियमित महाधिवेशन हुन नसक्दा अथवा नगर्दाखेरि हुने महाधिवेशन हो। त्यसले चाहिँ नेतृत्व परिवर्तन गरिसक्यो, नेतृत्व परिवर्तन गरेर 14 महाधिवेशनको कार्य समितिलाई विस्थापित गरिसक्यो। अब नयाँ कार्य समिति छ, अब फेरि 14 महाधिवेशनकै कार्य समिति ल्याएर मिसाउने त्यो कुनै तर्कपूर्ण कुरा हुन सक्दैन, त्यो विधानले पनि दिँदैन होइन। त्यसो भएको हुनाले विधानको सीमाभित्र बसेर चाहिँ अधिकतम चाहिँ नि उहाँहरूलाई समेट्ने उपाय के हो, उहाँहरूलाई यथोचित स्थान दिने उपाय के हो भन्ने कुरा चाहिँ एउटा कुरा हुनसक्छ। तर अब चाहिँ विवाद हुने बित्तिकै सबै कार्य समिति मिसाएर अगाडि जानुपर्छ भन्ने कुरा त तर्कसङ्गत हुँदैन, किनभने अब अर्को महाधिवेशन हुँदैछ, 15 महाधिवेशन हुँदैछ, सबै मिलौँ, सबै प्रक्रियामा सहभागी हौँ, महाधिवेशनलाई चाहिँ सुनिश्चित गर्ने, विश्वसनीय बनाउने के उपाय हुन सक्छन् त्यसमा हामी छलफल गरौँ, छलफल गरेर अगाडि बढौँ, त्योभन्दा अर्को बाटो त हामीसँग छैन।
मिलौँ भन्दाखेरि फेरि पूर्णबहादुर खड्काले आत्मसमर्पण गर्न तयार छैनौँ भन्नुहुन्छ फेरि?
होइन, अब यो पार्टीभित्रका साथीहरूसँग विवाद हो कि, यो अर्को पार्टी अर्को कुनै तागतसँग भएको कुरा होइन कि। त्यो
29 गतेसम्म केही न केही सहमतिको सूत्र पत्ता लाग्छ,
लागिहाल्छ यसमा त धेरै, 29 गतेसम्म पनि जाँदैन, अगाडि नै सहमतिको सूत्र हामी पहिले आउँछौँ।
उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे, सहकर्मी दिनेश लिटेलसँग कुराकानी गर्दै। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।